بسم اللہ الشیطان الرجیم. تفسیر سے پہلے ہم تھوڑا سا سورت کا خلاصہ اور پھر اس کے بعد آج کے لیسن کی کچھ باتیں کر کے انشاءاللہ آیتوں پہ چلیں گے. سورت مومنون ترتیب کے اعتبار سے 23rd نمبر کی سورت ہے. اگر آپ اس کے نام پہ غور کریں, سورت بقرہ میں ہم نے انسانوں کی جو تین مختلف قسمیں پڑھی تھیں, مومن, کافر اور منافق, تینوں ہی ناموں سے قرآن پاک میں صورتیں موجود ہیں. اور ترتیب کے اعتبار سے آج ہم پہلی سورت پڑھ رہے ہیں. یہاں بھی اللہ تعالیٰ نے انسان کے اصل کو بنیاد بنا کر ترتیب کو رکھا. یہاں سورت مومنون ہے 18 پارے میں, پھر 28 پارے میں ہم سورت منافقون پڑھیں گے, اور پھر 30 پارے میں ہم سورت الکافرون پڑھیں گے. سورت مومنون کا نام ہی صرف مومنون نہیں, حقیقت میں مومنوں کو کیا کرنا چاہیے اور کیا نہیں کرنا چاہیے اس کا بیان ہے. اگر اس سورت کا شان نزول دیکھ لیں تو بات بہت سمجھ آ جاتی ہے. اور وہ کیا ہے کہ یہ مکی دور کی سورت ہے. پسے ہوئے مسلمان, کوئی ٹھکانہ نہیں, گھر نہیں, دنیا والوں کی نظروں میں وہ تنہا اکیلے لوگ ہیں, معاشرے سے کٹے ہوئے, پیئر پریشر سے بچے ہوئے اور اللہ کے پریشر میں آئے ہوئے لوگ. لیکن آسمانوں سے ایک پکار آتی ہے کہ قد افلح المومنون. اس سے کیا پتہ چلتا ہے کہ انسان کی کامیابی سے پہلے تنہائی ملتی ہے. ہم بات کریں گے سورت کے ساتھ جا کے فلاح میں, لیکن تھوڑا سا اس مفہوم کو سمجھ لیجئے کہ مکی دور کی سورتیں, اس کے اندر مسلمانوں کو کس طرح سے تسلیاں دی جا رہی تھی. اور سورت مومنون مکی سورتوں کے سلسلے کی آخری سورت ہے, جو سورت یونس سے شروع ہوا تھا. اس کے آگے آپ دیکھیں گے کہ سورت نور سے مدنی سورتیں شروع ہوں گی. اور اگر ہم دیکھیں تو ہم نے تقریباً 14 مکی صورتیں مختلف قسم کی جو قرآن پاک میں دیکھی, ان میں سے آپ کہہ سکتے ہیں کہ یہ سب سے خوبصورت صورت ہے. حالات بہت تنگ تھے. اس صورت کی شان نزول کے بارے میں جو واقعات ہمیں تفاسیر میں ملتے ہیں, اس کی روشنی میں پتہ چلتا ہے کہ حضرت عمر رضی اللہ عنہ مسلمان ہو چکے تھے. کہتے ہیں کہ یہ صورت میرے سامنے نازل ہوئی. جب نبی صلی اللہ علیہ وسلم پر وحی نازل ہوتی تھی تو آپ کے پاس سے شہد کی مکھیوں کی بن بناہٹ کی آواز آتی تھی. ایسی ہی آواز ہمیں محسوس ہوئی. ہمیں پتہ چل گیا کہ اللہ کے نبی پر وحی آ رہی ہے. اور تھوڑی دیر کے بعد آپ نے پھر یہ 10 آیتیں پڑھی جو شروع کی ہیں, جو بھی ہم پڑھیں گے انشاءاللہ, قد افلح المومنون سے لے کر. اور اس کے بعد آپ نے فرمایا کہ جو ان آیتوں پر پورا اترے گا وہ یقیناً جنت میں جائے گا. اور اس کے بعد بعض روایات میں یہ تک آتا ہے کہ آپ نے پھر دعا مانگی تھی کہ اللہم زدنا ولا تنقصنا وکرمنا ولا تهنا واتنا ولا تحرمنا واثرنا ولا تؤثر علینا وردنا وردانا. شاید میں اور آپ اس دعا کو اس موقع پہ پڑھنا سمجھ بھی نہ سکے, لیکن اللہ کے نبی ایک لیڈر ہونے کے ناطے جب پسے ہوئے صحابہ کو دیکھتے ہوں گے ظلم و ستم کی چکی میں پستے ہوئے, تو غم یہ تھا کہ کہیں یہ بننے سے پہلے ہی بگڑ نہ جائے, یہ گھر ایسا نہ ہو کہ پورا بھی نہ ہو اور ڈیمالش ہو جائے. تو آپ نے یہ خوبصورت چیزیں دیکھ کر دعا کی کہ اللہ, یہ چھوٹا سا گروہ ہے, ابھی چند 100 بھی نہیں بنے, ابھی 100-150 لوگ ہیں, کیا یہ اسی طرح سے مر مٹ کے ان تکلیفوں اور آزمائشوں میں ختم ہو جائیں گے؟ تو لہٰذا اس دعا میں بہت بڑی خوشخبری بھی ہے کہ اگر کوئی گروہ, آج کے دور کا وہ مسلمان گروہ ہو, امت ہو, کسی جگہ کے لوگ ہوں, جن کے اندر یہ صفات ہوں گی جن کا ذکر اس صورت کے آغاز میں ہے, تو وہ کبھی کم نہیں ہوگا. خزاں میں پتے اتر جاتے ہیں, لیکن درخت کی جڑیں جب مضبوط ہوتی ہیں نا, تو پھر بعد میں بہار آ جاتی ہے. اسی طرح انسانوں کے عمل بھی ہوتے ہیں. کبھی کبھی مشکلات میں انسان پیچھے ہو جاتا ہے, حالات کی چکی اس کو مشکل میں ڈال دیتی ہے, لیکن پھر دوبارہ انسان واپس آتا ہے. آپ اس صورت کے اندر ایمان کی بہت ساری باتیں سنیں گے جو پہلے ہی آیت کے اندر ہم دیکھیں گے. اگر اس کو سامنے رکھ لیں تو ابھی سے سمجھ لیجئے کہ ایمان کو پختہ کرنے کی دو چیزیں ہوتی ہیں. ایک تو وہ ہے نا جو ہم قرآن پڑھتے ہیں, لیکن ہمارا قرآن پڑھ کے بھی نہیں ہو رہا مل فرض, تو اس کی وجہ کیا ہے؟ شاید ابھی ہم ان چکیوں سے نہیں گزرے جس سے گزرنے کے بعد ایمان کا رنگ مضبوط ہوتا ہے. تو دو چیزوں میں سے ایک چیز ہے مضبوط لیڈرشپ. ایک اچھا لیڈر, ٹھکا ہوا لیڈر, ایک کھنٹا کہہ لیجئے, یعنی اچھا مضبوط اسٹرانگ لیڈر جو ہوتا ہے نا, وہ کھنٹے کی طرح ہوتا ہے جو دوسروں کو باندھ دیتا ہے. مکہ میں حالات کتنے ہی مشکل کیوں تھے, لیکن صحابہ کرام اس سے گزر کیوں گئے کہ پیچھے نبی صلی اللہ علیہ وسلم کی مضبوط لیڈرشپ تھی. ذرا سی مشکل آتی تھی زمین سے تو آسمانوں سے وحی کے ذریعے جو پیغام آتا تھا تو محمد رسول اللہ صلی اللہ علیہ وسلم اپنے صحابہ کی ہمت بندھاتے تھے، اس لیے صحابہ پنپ گئے. دوسری چیز جو ایمان کو پختہ کرتی ہے نا، وہ ایمان کے راستے کی مشکلات ہیں. بالکل ایسے ہی ہے کہ جیسے ٹھنڈے پانی میں گھول کے مہندی لگا بھی دیں تو رنگ زیادہ نہیں آتا، لیکن گرم پانی میں رکھ کے گھمانا یا کپڑے کو ڈبو دیں ٹھنڈے پانی میں تو رنگ کچا چڑھے گا. جس رنگ کے اندر ڈال کر پکا لیا جائے، پک جائے، اس میں خوب گرمی آ جائے تو وہ رنگ پکا ہوتا ہے. اسی طرح ایمان کا رنگ جو ہے وہ بھی مشکلات کی بھٹی میں آتا ہے. انسان کی طبیعت آسانیوں کو پسند کرتی ہے، سہولتوں کو پسند کرتی ہے، لیکن فطرت کا اصول یہ ہے کہ انسان مشکلوں میں پڑے اور اس مشکل میں اس کی چیخیں نکلیں اور اس کے بعد اس کے اندر کے کھوٹ کپٹ دور ہوں. مکی صورت ہے تو مکہ کے حالات اور مدینہ کے حالات کا فرق بھی صورتوں کے ناطے سے دیکھ لیجئے کہ مکہ میں تعمیر سیرت ہوئی، کریکٹر بلڈنگ ہوئی، صحابہ کی کردار سازی ہوئی. پھر مدینہ میں آنے کے بعد احکامات میں دیے گئے، حکومت بنی، مسلمان ایک آرگنائز گروہ بن گئے. کیوں؟ مکہ میں مشکلات کے ذریعے سے، مخالفت کی شدت کی وجہ سے، اور صحابہ کرام کو اپنے مقصد کا یقین ہونے کی وجہ سے ایسے اللہ تعالیٰ نے بنا دیا جیسے کندن بن گئے تھے. فردن فردن ایک ایک شخص کے اوپر اسلام کا پیغام عام کرنا لازم ہوتا ہے کسی نظام کو بنانے سے پہلے. صحابہ کرام کا کردار حقیقت میں اس 10-11 آیات کے مطابق تھا، حتیٰ کہ حضرت عائشہ سے کسی نے ایک موقع پہ پوچھا کہ اللہ کے نبی کا اخلاق کیسا تھا، آپ کیسے تھے؟ تو آپ نے فرمایا کان خلق القرآن، ان کا اخلاق تو قرآن تھا. پھر اس کے بعد یہ آیات پڑھ کے کہتی ہیں آپ بالکل ان آیات کے مطابق تھے. تو لہٰذا ہم پہ اگر کبھی کوئی مشکل آئے تو پریشان نہ ہوں. آپ کہہ سکتے ہیں کہ ماحول میں جتنی آسانی ہوتی ہے نا، اتنا ایمان کا رنگ اوپر اوپر رہتا ہے. بظاہر بہت چڑھا ہوا دکھتا ہے سم ٹائم ہمارے اوپر، لیکن ہمیں خود بھی نہیں پتا ہوتا کہ دھونے کے بعد کیا ہوگا. کئی کپڑے آپ نے دیکھے ہوں گے کہ لینے میں بہت خوبصورت ہوتے ہیں، فریش کلر ہوتے ہیں، جتنی دفعہ پہن لیں جس دن اس کو پانی میں ڈالیں گے ڈب کھڑبا ہو جائے گا. اسی طرح ہم انسانوں کا ایمان بھی ہوتا ہے. اس وقت آپ سیکیور ماحول میں بیٹھ کے پڑھ رہے ہیں، آپ کو خود بھی نہیں پتا کہ کس کے اوپر کس طرح کا رنگ چڑھ رہا ہے. پتہ کب چلے گا؟ جب آپ یہاں سے باہر نکل کر اپنی عملی زندگی میں جائیں گے، اور جاتے ہیں. تو لہٰذا انفرادی نفاذ کے لیے مشکلات کی ضرورت ہوتی ہے. دشواریوں میں انسان کی سوئی بھی حس جاگ جاتی ہے. کبھی خوف کی حالت میں کسی کو بھاگتے دیکھے، وہی سفر جو کبھی سوچ بھی نہیں سکتا کہ میں طے کروں گا، وہ گھنٹوں کی بجائے منٹوں میں گزار لیتا ہے. کئی لوگ کہتے ہیں ہم چل نہیں سکتے، اور خوف لگ جائے پیچھے کسی چیز کا تو وہ گھٹنے جواب دیے ہوئے دوبارہ واپس آ جاتے ہیں اور انسان بھاگتا ہے. تو خوف مشکل انسان کی سوئی ہوئی خصیات کو جاگر کر دیتی ہے. سورۃ الانبیاء کے بعد یہ سورت نازل ہوئی تھی، اور اس سورت میں بظاہر آپ دیکھیں گے کہ اللہ تعالیٰ نے ہمیں شروع میں ایک پیکج دیا، اور اس کے بعد انبیاء کرام کی قوموں کے ناطے سے کون کامیاب اور کون ناکام کہا. آئیے اب تھوڑا سا ہم آیتوں کو ساتھ لے کے چلتے ہیں، کیونکہ جو سورت کا بنیادی تھیم ہے اسی کے اندر سے اس آیتوں کے اندر ہمیں بہت سارے اشارے بھی مل جائیں گے. فرمایا بسم اللہ الرحمن الرحیم، قد افلح المؤمنون، تحقیق فلاح پائی ایمان والوں نے. لفظ قد پہ غور کیجئے گا، قد کسی متوقع امر سے پہلے آئے تو لازم کے معنوں میں آتا ہے. جیسے میں آپ سے کہتی ہوں کہ میں شام کو آؤں گی، توقع ہے نا آپ کو، اور اگر میں قد کہہ دوں تو اس کا مطلب یہ ہے کہ میں ضرور آؤں گی، ٹھیک ہے، لازم کے معنوں میں. اور اس کا ایک دوسرا بھی رنگ ہے، قد جب ماضی سے پہلے آئے تو حال کا معنی دیتا ہے. لفظ افلح کو دیکھیں، ابھی آپ کو شاید نہیں فرق پتہ لگے گا، لیکن افلح یفلح افلاحن، افلح ماضی کا سیگا ہے. اگر آپ اردو ترجمے پہ غور کریں نا تو افلاح کا معنی کیا تھا؟ فلاح پا گئے، یعنی اٹ ہیڈ ہیپنڈ، ماضی میں یہ ہو گیا، لیکن اس سے پہلے قد لگ گیا تو اس نے اس ماضی کو مستقبل میں ڈال دیا. مطلب کیا ہے؟ قد افلح المؤمنون، بے شک فلاح پائی ایمان والوں نے، یعنی ایسا ہی ہوگا، یقیناً ایسا ہوگا، لازماً ایسا ہوگا. اٹس اے یونیورسل ٹروتھ، یعنی اس کی شدت ہے، زور دے دیا، ایسا ہی ہوگا. کیا؟ کہ ایمان لانے والے فلاح پائیں گے. اگر آپ لفظ کو دیکھیں نا، قد افلح المؤمنون، یعنی اگر آپ اس جملے کو دیکھیں تو اس کا ایک بڑا ٹھیٹھ سا ترجمہ بنتا ہے، کام نکال لے گئے اہل ایمان، یعنی اہل ایمان کے کام ہو گئے. کتنی کنٹراڈکٹری بات ہے اس وقت کے حالات کے مطابق. بظاہر تو لگ رہا تھا کہ وہ سردار کامیاب ہے جو اپنی چودراہٹ قائم کر رہے تھے اور مال اور عہدوں اور اتھارٹی کی وجہ سے بڑے بنے ہوئے تھے. کیا اس دور میں بلال کامیاب دکھتے تھے، جن کے سینے پہ پتھر پڑے ہوتے تھے اور جو کس طرح سے کانٹوں پہ لٹائے جاتے تھے؟ لیکن آسمان سے فیصلہ یہ ہے کہ ایمان کی وجہ سے، ان مشکلات میں جمنے کی وجہ سے بلال کامیاب ہو گئے. اب آپ المومنون کے نیچے صحابہ کے ناموں کی لسٹ لگا لیں، قد افلح ابو البکر، قد افلح عمر، قد افلح علی، قد افلح بلال، عمیر، عمار، سب کے نام لگاتے جائیں تو گویا کہ ایمان کامیابیوں کا راستہ کھلتا ہے. اب سب سے پہلے ہم دیکھ لیتے ہیں لفظ افلاح میں فلاح کو. فلاح کیا لفظ ہے؟ پیچھے بھی پڑھا، حیرت کی بات ہے، ہم نے دوسرے تیسرے دن کے سبق میں پڑھ لیا تھا یہ لیسن سورت بقرہ کے پہلے رکوع میں، اولئک هم المفلحون. پر اس وقت آپ نیو بورن بیبی تھے، صرف تیسرا دن تھا آپ کا قرآن کے ساتھ تعلق کے ساتھ. 17 پارے پڑھانے کے بعد آج پھر اللہ آپ کو دوبارہ بتا رہے ہیں قد افلح المؤمنون. ایک تو دہرائی بھی ہے اور دوسرا آپ کا لیول اللہ چیک کرنا چاہتے ہیں. پہلے دن دوسری تیسری کلاس میں آپ نے کامیابی کی جو چیر پھاڑ دیکھی تھی، مفلح اور کسان کا فرق دیکھا تھا، یاد آ رہا ہے کہ کیسے کسان زمین کو پھاڑتا ہے، وہی کام مومن کرتا ہے. یہ جملہ ضرور لکھیے گا کہ کسان مٹی پہ محنت کرتا ہے نا، زمین کو کھودتا ہے، کوریتا ہے، پھر اس کے اندر بیج ڈالتا ہے اور بیج سے پھل اگتا ہے. یہی کام جو کسان زمین پہ کرتا ہے، مومن اپنے اس مٹی کے وجود پہ کرتا ہے. ہم بھی تو مٹی سے بنے ہیں نا، یہ خاکی وجود ہے ہمارا، ہم بھی اس وجود کے اوپر محنت کرتے ہیں تو اس کے اندر ایمان کا بیج ڈالتا ہے، تو پھر ہمارے کردار کے خوبصورت پھل سامنے آتے ہیں. بعض لوگ کہتے ہیں عملوں سے کیا ہوتا ہے، نیت تو اچھی ہے نا، تو اس کو کسان سے ہی پوچھ لیجئے. کسان کہتے ہیں میری نیت بہت اچھی ہے، بس نہ محنت کرتا ہے اور بیج بھی بہت اچھا ہے میرا، چلیں بیج کو نیت بنا لے. کسان کی نیت کسان کا بیج ہے. کیا خالی بیج کو خریدتا ہے؟ اور کیا بیج سے پیٹ بھرتا ہے؟ اور کیا بیج میں وہ خوشبو اور بیج میں وہ ٹیسٹ ہوتا ہے جو پھل میں ہوتا ہے؟ نہیں، وہ سچے بیج یعنی اچھی نیت پر جب محنتوں کا حل چلتا ہے، پھر اس کے بعد انسان کامیابیاں حاصل کرتا ہے. اسی طرح میری اور آپ کی نیت کتنی ہی اچھی کیوں نہ ہو، لیکن جب تک ہم اس پہ محنت نہیں کریں گے، ہمیں اس میں سے کچھ نہیں ملے گا. اور فلاح کہتے ہیں اس کامیابی کو جس کا نتیجہ توقعات سے بہت زیادہ نکلے، مور دین یور ایکسپیکٹیشنز. سوچیے، آپ نے میٹرک کے امتحان دیے، آپ سوچتے ہیں کہ 900 میں سے 625 سے 30 نمبر یا 700 تو آ ہی جائیں گے، اور جس نے ریزلٹ ڈکلیئر ہوا تو آپ 850 کی سیریز میں کھڑے تھے. یہ ہے فلاح. ادھوری کامیابی کو فلاح نہیں کہتے. کامیابی کے لیے لفظ فائز، فوز، فوزیہ موجود ہیں قرآن پاک میں، لیکن فلاح کا مکمل کامیابی، جزوی اور ادھوری نہیں، ناٹ پارشل سکسیس، کمپلیٹ سکسیس، گویا کے ایمان والے کے لیے اس میں دنیا کی کامیابیوں کی بھی نوید ہے. اس میں پتہ چل رہا ہے کہ ایمان والا جنت میں جا ہی نہیں سکتا اس دنیا میں کامیاب ہوئے بغیر. ہم مسلمان دنیا میں دھکے کھائیں، پتھر کھائیں، ٹیررسٹ کہلائیں، خرابیوں کو کرنے والے ٹھہرائیں، اپنے آپ کو ڈس آرگنائز کریں اور کل جنت میں چلے جائیں، محال ہے. صحابہ کرام کو جنت کی خوشخبریاں کیوں ملی؟ کیونکہ دنیا میں بھی انہوں نے خلافت راشدہ قائم کر کے دکھائی. گویا کہ اس لفظ میں لکھا ہے کہ ہم مسلمانوں کو آخرت کی کامیابیوں سے پہلے इस दुनिया की कामयाबियों की फिक्र करने की ज़रूरत है। आज अगर हम अपने हालात को देखें तो हमें इस आयत को पढ़कर थोड़ा सा डिप्रेशन होता है, परेशान हो जाते हैं हम। आज मुसलमान कामयाब क्यों नहीं? इसलिए कि आज कामयाबी का बाट बदल दिया। आज कहते हैं मैट्रिक कर जो तो कामयाब है, FSC कर लो, जोलॉजी कर लो, डॉक्टर बन जाओ, MBA कर लो, तुम कामयाब हो। कामयाबी ये नहीं है। याद रखिए, सिर्फ दुनिया की कामयाबियों के ख्वाब दिखाकर मेहनत करवाते रहना लोगों से, उनका वक्त लगवाते रहना, ये सिर्फ एक सराब है, मिराज है, कभी हासिल नहीं होगी। मास्टर्स किया हुआ बच्चा अगर नमाज ठीक नहीं पढ़ता तो वह कद अफलहल मोमिनून में नहीं आता। और आप यहाँ लफ्ज़ देखिए अलमोमिनून, ये नहीं कहा कि कद अफलहन नास, लोग कामयाब हो गए। इंसानों को कामयाबी मिलती नहीं है। कामयाबी और ईमान साथ साथ एक दूसरे के साथ है। जब तक ईमान बंदे के दिल, उसकी जुबान, उसके जवारिह में ना दाखिल हो जाए, कामयाबी नहीं आएगी। और फलाह और कामयाबी कोई खेल नहीं है। ये जो हम कहते हैं ना, ये तो मेरे बाएं हाथ का खेल है, वल्लाही ये नहीं है। बहुत मुश्किल है कामयाब होना, कोशिश ज़रूरी। पहली शर्त थी इसके अंदर ये कि इंसान पहले इसको अपने लिए गोल तो बनाए। क्या कीमत है कामयाबी की? चंद कीमतें हैं, नोट कीजिएगा और फिर खुद से पूछ लें। किसी का जुमला कि हम तो 17 पारे पढ़कर भी मोमिन नहीं बने, आज किस मुँह से हम ये आयतें पढ़ेंगे? क्या वजह है कामयाबी को पाने की? तो सबसे पहली कीमत फलाह की जो होती है ना, ये कुर्बानी है। कुर्बानियों की जमीन पर कामयाबियों के पौधे लगते हैं। दीन कुर्बान, स्टेटस कुर्बान, रंग रौनक की महफिलें कुर्बान, दुनियादारियों के बहुत सारे फालतू झंझट कुर्बान, कुर्बानी कुर्बानी कुर्बानी। बहुत सारी कुर्बानियां हमें खुद से लेनी होती हैं, हम वो नहीं देते। हाँ, दूसरे जब हमें किसी जगह कुर्बान नहीं होने देते, हम उसको पाबंदी का नाम देकर घर बैठ जाते हैं, मुतमईन हो जाते हैं कि हम तो बड़ी कोशिश करते हैं, बस हमारे अभी हालात ही साजगार नहीं है। तो याद रखिए, सबसे पहले खुद से कुर्बानी ले। जब आप कामयाब होने के लिए निकले हैं तो कुर्बानी तो आपको ही देनी है। आपके जिस बच्चे ने डॉक्टर बनने का इरादा किया है, मेहनत कौन करेगा? वो खुद करेगा ना। रात को कौन जागेगा? वो खुद जागेगा। आप सब शादी में जा रहे हैं, वो नहीं जाएगा, कुर्बानी किसने दी? हाँ, थोड़ा सा फ़र्क आप सब पे आएगा। माँ भी बड़ी कुर्बानियाँ करती है। आप अपने बच्चे को ऑफिस बनाते हैं अल्लाह की तौफीक से, बहुत मेहनत करता है बच्चा, लेकिन माँ बाप की कुर्बानी भी बहुत बड़ी है। फजर से पहले उसको उठाना उन्हीं माँ बाप के लिए मुमकिन होगा ना, जो खुद भी उठते हैं। तो याद रखिए कि दूसरे भी हमारे साथ सफ़र करते हैं, बर्दाश्त करते हैं, लेकिन अगर मैं खुद बर्दाश्त करना चाहूँ, डॉक्टर बनने वाला बच्चा खुद पढ़ने को, जाने को, लिखने को कबूल करता है, फिर ही माँ उसके लिए मेहनत करती है ना। इसी तरह हाफिज़ कुरान बच्चा जब ये सब कुछ खुद करता है तो माँ साथ देती है। तो यहाँ आज एक बड़ा छुपा हुआ नुक्ता निकल गया हम मजबूरियों में अटे हुए लोगों के लिए, कि जिस दिल में हो ज़ौके यकीन पैदा तो कट जाती हैं जंजीरें। सब पाबंदियां और सब तकलीफें रास्ते के रोड़े अटकते हुए रास्ता छोड़ देते हैं, शर्त यह है कि जब हम ठान लें। आप देखते हैं कि जो गाड़ी तेज चला रहा होता है, उसके सामने रुकता ही कोई नहीं, वो कहता है तो हमें भी खा जाएगा, पीछे हो जाए, इसको रास्ता दे दो, जाने दो। बिल्कुल इसी तरह जब एक इंसान अल्लाह के रास्ते में दौड़ता है, उसको ईमान के तकाजे इस जिस्म के तकाजों से बड़े हुए दिखते हैं, जिसको इस दुनिया से बढ़कर आखिरत की जन्नत की फिक्र होती है, फिर दूसरे लोग उसके रास्ते में ज्यादा दिन ठहर नहीं सकते। रास्ता रोकेंगे भी तो इतनी तेज उसकी स्पीड है कि लोग कहेंगे इसको दे दो रास्ता, वरना मुश्किल होगी। लेकिन शर्त यह कि ये खूबियां मौजूद हों इंसान के अंदर। दूसरी चीज कामयाबी की कीमत, तन्हाई। मुकम्मल तन्हाई मिल जाती है फलाह से पहले। सब छोड़ देंगे आपको, तन्हा। और वो आजमाइश इतनी कीमती बन जाती है जब आपको आपके प्यारे छोड़ जाए, तुम रूठे हम छूटे। खाली दिल में अल्लाह की मोहब्बत का बीज पड़ता है ना, वही बीज उगता है। हम लोगों की जड़ी बूटियां अपने दिलों में इर्द गिर्द रखें और कहीं ईमान का बीज डल जाए, ये तो कभी हुआ ही नहीं। बिल्कुल उस जमीन की तरह जिसमें भी जड़ी बूटियां इतनी है, इमेजिन कीजिए, जमीन का एक टुकड़ा है, किसान बेचारा इतनी मेहनत करके पैसे जमा करता है, खाद लेकर आता है, फिर एक बीज डालता है। जब उस जड़ी बूटी की मौजूदगी में खाद डालता है तो क्या होगा? वो सिर्फ उस एक मासूम से बीज की नजर नहीं होगी, किधर जाएगी? वो उसके साथ जड़ी बूटियों को खिला देगी। इसी तरह होता है। हम कहते हैं ना कि हम सब कुछ साथ रखते हुए चले, नहीं चल सकते, भागना पड़ता है। खाली हाथ भागते हैं वो लोग जिनको सिर्फ अपनी जान बचानी होती है। ये दुनियादारियों के तकाजे, ये वो दुनिया, ये सब कुछ बंदे को भागने से रोकती है। एक एक कर कर एक एक कांटा हटता है, और ये लाजिम है, हिजरत और तन्हाई साथ साथ। जब दिल सबसे खाली होकर अल्लाह से जुड़ता है, फिर देखिए क्या खूबसूरत मोहब्बतें आती हैं। आप तो यहाँ बड़े सिक्योर माहौल में ना आज आप पे पाबंदियाँ, ना आप पे मेरे पे आजमाइशें इस्लाम के नाम की। रात को भी मैं सुन रही थी ये तिलावत, तो मैं सोच रही थी कि सुभान अल्लाह, सहाबा को ये आयतें सुन के लगता क्या होगा। आपने सूरह हज पढ़ ली है, ये कोई आम सूरत नहीं है। वल्लाही आपकी ज़िंदगी में तो तैयबा मिनल कौल आ चुका होगा, आपको तो अल्लाह की कदर आ गई, और आखिरी आयतें तो तोड़ के रख देती हैं, जाहिदु फिल्लाही हक जिहादी। ये तो नहीं हो सकता कि इतना अंदर जाए तो बंदा फिर सोया, फिर ढीला, फिर ढाला, फिर मजबूरियों में, फिर ये कभी हो ही नहीं सकता। और अगर आप अपने ईमान में इजाफा नहीं पा रहे सूरह हज पढ़ने के बाद, फर्क नहीं पा रहे ना, तो वल्लाही अपने दिल की मिट्टी को चेक करवाएं, टेस्ट करवाएं। सूखी मिट्टी पे मेहनत करने का फायदा कोई नहीं होता, किसान भी उस मिट्टी को फिर बंजर करार दे देता है। किसी में शोर होता है, किसी में नमक होता है। आपने देखा होगा कई ज़मीनें ऐसी हैं मुल्कों में पड़ी हैं, कहते हैं इसमें कुछ नहीं उगेगा, जड़ी बूटियाँ छोड़ दो, और कभी आप वहाँ मेहनत करता नहीं लोगों को देखेंगे। हमेशा मेहनत उसी दिल पे होती है, उसी मिट्टी पे होती है जहाँ कुछ पौधे उगते हैं। ऐसा ना हो कि हमारे दिल इतने सख्त हो जाएं इस कुरान को पढ़ने के बाद कि हम ईमान के अमली तकाजे निभाने से पहले ही खिसक जाएं। इसलिए अल्लाह के नबी कामयाब थे कि सहाबा का वो गिरोह कितना था, 100 कुछ थे, 140 मुसलमान मक्का से निकले। आज अगर 6 बिलियन मुसलमानों का ईमान एक पलड़े में रख दें तो वो 140 के ईमान का पलड़ा मजबूत हो जाएगा। और याद रखिए, सहाबा को पीछे से बड़े बख्शे बख्शाए नेक लोग नहीं थे, वो तो शराब भी पीते थे, हमने तो कभी पी नहीं होगी अल्लाह के हुक्म से आज तक। वो तो जिना के भी आदे थे, सूद भी उनकी रग रग में था। अल्लाह के नबी ने जो तस्किया किया इन आयतों में आने वाला है, तो उस सारे रुकू का खुलासा इकट्ठा ही कर रही हूँ कि जब हम कुरान की तरफ आते हैं ना, तो कोई लाजमी नहीं है कि हम बहुत पाक साफ हों, नेक, बहुत नहाए धोए। आलिम फाजलों के घरों में नहीं सारे पैदा होते, उलमा फजला नहीं होते, हम सब गंदे होते हैं। लेकिन ये किताब 17 पारे इस तरह बंदे को मांझ देते हैं कि आप देखते हैं कि वो निखर जाता है। बर्तन की मिसाल लीजिए, सामने रखें, बहुत गंदा बर्तन होगा, आप उसको नरम नरम हाथों से प्यार से स्पंज लें और उसके ऊपर फेरते जाएं, क्या साफ होगा? नहीं होगा। वो नरम हाथों से साफ नहीं होगा, उसको फिर जूना लगाना पड़ता है, स्टील वूल लगाते हैं, कहीं आप उसके ऊपर विम डालते हैं, कभी कुछ करते हैं, फिर कहीं जाके उस बर्तन की असल शक्ल दिखती है। कई लोगों के घरों में अपने बर्तन देखे होंगे कि काले से आप सोचते हैं ये नॉन स्टिक है, जब 2-4 दफ़ा आप धोएं तो उसके अंदर से उसका चमक निकल आती है। इसी तरह वो मुआशरे जो सदियों से बिगड़े हुए हों, उनके हालात की संगीनी इतनी शदीद हो चुकी हो कि बेटियों तक की पैदाइश को वो अपने लिए आर समझें। कितना नेचुरल है बेटी को ज़िबा कर देना, पैदा होती बच्ची को मार देना। वो लोग ये काम भी करते थे, क्योंकि लोग वक्त और मुआशरे के ग़ुलाम होते हैं, इंतहाई गैर फितरी काम फितरी बन जाते हैं। लोग वक्त के रिवाज पर आंखें बंद करके चलते हैं, बेसोचे समझे चलते हैं। लिहाजा अल्लाह के नबी ने इसी कुरान के जरिए सहाबा की इस्लाह की। और याद रखिए, जब किसी माशरे में नया नया दीन आना शुरू होता है ना, तो हालात दुश्वार महसूस होते हैं। क्यों? क्योंकि बुनियादें बन रही होती हैं। आप इमेजिन कीजिए एक बिल्डर को, उसको एक खास किस्म का कंक्रीट दे दिया जाता है, इतना सरिया, इतना कंक्रीट, इतनी रेत और इतनी ईंटें, इससे बिल्डिंग बनाओ। अब इमेजिन कीजिए कि जो ईंटें और जो मटेरियल बुनियाद में डलना है, वो इस खौफ से कि नहीं 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 सारा नहीं डालता, फिर काम हो जाएगा, चलो ऐसा करता हूँ कि इधर से थोड़ा सा बचा के 5 की बजाय 6 फ्लोर बना देता हूँ, कितने दिन चलेगी वो बिल्डिंग? गिर जाएगी ना। बुनियादों में ज्यादा लोहा डलता है, ज्यादा कंक्रीट, ज्यादा चीजें डलती हैं। वो कहते हैं बच भी गया, चलो 4 की जगह 3 मंजिलें बना दूंगा, लेकिन ये सिक्योर तो है। इसको इमेजिन कीजिए एक ईमान वाले की उस सोच पे जो आज ढीले ढाले नेकियों पे पड़ते हैं। वो कहते हैं कुछ कर लो, कुछ छोड़ दो, इट्स ओके। सहाबा किराम ऐसे नहीं थे। क्यों? अल्लाह ताला कहते हैं कि कान हम बुनजान मरसूस, सूरह सफ की पहली आयत, सीसा पिलाई हुई दीवार। ऐसी मुखालफतों की आंधी में सहाबा क्यों खड़े रहे? इसलिए कि उन्होंने आगे इस्लाम की बुनियादें बनना था। और याद रखिए, जब भी एडवर्स हालात आते हैं ना, तो दो काम हो जाते हैं। अल्लाह ताला इस्लाम पर, मुसलमानों पर और इंफरादी तौर पर हम सब पर मुश्किल हालात डालता है। एक, उसका मकसद क्या होता है? ईमान वालों से कमजोरियां निकल जाए। जैसे स्पंज को जहन में लाए, स्पंज में बहुत सारा सोप भी होता है, हमें नहीं पता चलता। फिर आप उसको यूं स्क्वीज करते हैं, तो स्क्वीज करते हैं आप कहते हैं हाय अंदर इतना लिक्विड था अभी। इसी तरह जितना स्क्वीज करते जाएंगे, अंदर के खोट खपट निकलते जाएंगे। एक तो ये काम होगा, और दूसरा एक और काम है, कमजोर ईमान वालों से इस्लाम पाक हो जाता है। उसी का ही ऑपोजिट है। एक ईंट लग जाए ना, दीमक लगी भी किसी बुनियाद में, तो बाद में उसको बदलने के लिए पूरी इमारत गिरानी पड़ेगी। अल्लाह का ये डबल सिक्योरिटी सिस्टम है। बुनियादों में सिर्फ लोहा ही डलता है, शीशे की बुनियादें नहीं होंगी किसी बिल्डिंग की। ऊपर शीशा लगाएं, एल्युमिनियम लगाएं, कुछ लगाएं, वो सजेगा, खूबसूरत भी लगेगा। बुनियादों में शीशे जैसे नाजुक लोग लग गए तो वो नहीं चलेगी बिल्डिंग। सहाबा कराम के अंदर ये खूबियां मौजूद थी, और मोमिन तोले जाते हैं, गिने नहीं जाते। सहाबा को गिनेंगे तो दोनों हाथों की उंगलियों पर गिन ले सहाबा को गिन लेंगे, लेकिन हम उनके ईमान को तोल नहीं सकते। अल्लाह सुबहाना ताला ने यहाँ ये बातें बताकर हम सबको अपनी फिक्र लगा दी कि तुम अपने आप को देखो किधर हो। अब देखिए, ये सिर्फ पहली आयत पे भी बातें हो रही हैं। कई जगह ये आयतें पढ़ी जाती हैं, मैंने खुद भी इस पे दर्स दिए, बल्कि एक बड़ा मारूफ लेक्चर है, अगर आपको फ़ायदा हुआ कभी जन्नत के वारिस, इन्हीं आयतों पर दावा सीडी में बहुत आम हुआ, और हम रिकमेंड करते हैं बहुत जगह ये करें, क्योंकि इसमें दीन का एक अमूमी खुलासा आ जाता है। नए जगहों पे ये बहुत अच्छा लेक्चर दूसरों को सुनवाने के लिए। लेकिन अक्सर लोग क्या कहते हैं, अच्छा कामयाबी किसकी है? अल्लज़ीना हुम फी सलातिहिम खाशियून। लोग नमाज के खुशियों से बात शुरू करते हैं, हालांकि बात शुरू होती है अल-मोमिनून। ईमान गहरा तो नमाज आसान, नमाज आसान तो लख निकल जाएगा, लख चला गया तो अल्लाह के रास्ते में देने के लिए माल बहुत है, और जब माल अल्लाह के रास्ते में दिया, तस्किया हो गया, तो शर्मगाह और सख्त से मुतल्लिक फितने तो आते ही नहीं है। तो गोया के जिम्मेदारियों की एक लिस्ट अल्लाह ताला ने इसमें अदा करके हम सबको ये बता दिया कि आज का मुसलमान ये किरदार बनाए। इसकी फिक्र करो कि तुम कामयाब इस दुनिया में होना चाहते हो कि नहीं होना चाहते। तो फिर आज के दौर में मुसलमानों को किस बात पे काम करने की जरूरत है? ईमान पे। ये सिर्फ आपके मेरे वेस्ट में रहने वाले मुसलमानों के लिए नहीं है, ये हमारे मुसलमान मुल्कों के मुसलमानों के लिए भी है, जिनके बारे में अल्लाह ताला हमें यहाँ खबरें देते हैं। आखिरी बात करके इस आयत की फिर आगे चलती हूँ। ये जो लफ्ज़ है ना अफलाहा, पीछे हमने सूरह बकरा में इस पर बहुत डिटेल से बात की थी, एक मोमिन का किसान के साथ तकाबुल, याद होंगी बातें, मिसालें तो अल्हम्दुलिल्लाह याद रहती हैं। किस तरह वो चीरता पाड़ता है, इस तरह मोमिन भी चीरता पाड़ता है, वो भी मेहनत करता है, ये भी मेहनत करता है। किसान भी सुबह उठ के निकलता है घर से, मोमिन भी सुबह उठ के मस्जिद की तरफ जाता है, और उसकी भी नज़रें आसमान पर लगी होती हैं, इसी तरह से मोमिन की भी आसमान पर लगी होती हैं। इसके लफ्ज़ में ना फाड़ने का मानी है, किसी चीज़ को डिग करना, जैसे आप सोचते हैं। अरबी की एक कहावत है कि इन्नल हदीद बिल हदीद युफलहो, लोहा लोहे को काटता है। तो फलक का मफहूम जो है ना, ये फलका है, कुलाउज़ु बिरब्बिल फलक, सुबह के रब की कसम, कहते हैं फटने वाला। इसी तरह सूरत अल-अनाम की आयत 95 में लफ्ज़ फलक इसी मफहूम में आया है, इन्नल्लाह फालिकुल हब्बी वन नवा, कि बेशक अल्लाह गुठलियों और बीजों को फाड़ने वाला है। اسی طرح فالق الاصباح، صبحوں کو پھاڑنے والا، یعنی تاریکیوں کے پردوں کو چاک کر کے صبح کو نکالنے والا رب کائنات ہے. تو گویا کہ آپ کہہ سکتے ہیں کہ کوشش بندہ کرتا ہے اور محنت اس کی قبول اللہ تعالیٰ کرتے ہیں. ہر پودے اور ہر بیج اور گٹھلی کے اندر پوٹینشیل موجود ہوتا ہے، پھر ہی کسان کی محنت کے بعد وہ باہر آتا ہے نا. اسی طرح ہم انسانوں کے اندر پوٹینشیل ہے الحمدللہ، اور قرآن پڑھنے والوں کا پوٹینشیل تو پورے کا پورا باہر آ جاتا ہے. آپ کو ہو سکتا ہے ان 17 پاروں میں اپنے آپ کو پہچاننے کا بہت زیادہ موقع ملا ہو. آج سے پہلے آپ کو بہت ساری چیزوں کو نہیں پتہ چلا ہوگا آپ کو، تو لہٰذا آپ کہہ سکتے ہیں کہ فلاح کیا ہے، اپنے اندر کے سوئے ہوئے پوٹینشیل کو باہر لانے کا نام، اپنی چھپی ہوئی صلاحیتوں کو بھرنے کا نام، ہڈن جو انسان کے اندر پوٹینشیل ہے اس کو بے نقاب کرنا. اسی کو اصل میں علامہ اقبال نے انا کہا تھا، خود ہی کہا تھا. وہ کہتے ہیں کہ اگر تم اپنے اندر کو پا جانا، ڈوب کے خود میں پا جا سراغ زندگی. وہ یہی تھا کہ تیرے اندر ہے بہت کچھ، بس تجھے نکالنا نہیں آ رہا. انسان بظاہر ایک مادی وجود کا نام ہے، اس وجود میں ہڈیاں، گوشت اور دیگر اعضاء ہیں، لیکن اس مادی وجود کے اتنے پردے ہیں کہ انسان کی روح اور اس کی انا جو وہ چھپ جاتی ہے. ہم سارا دن اپنے جسم کے گن گاتے ہیں، لیکن اصل میں اندر ہماری روح ہے جو ہمارے ان مادی پردوں میں کھو جاتی ہے. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں ہماری صلاحیتوں سے فائدہ لینے والا بنا دے. انسانی جسم کے اندر اس کی روح جو ہوتی ہے نا، یہ مادی غلافوں میں لپٹی ہوئی ہے. ایک چھپا ہوا خزانہ ہے جس کو کھود کر نکالنے کی ضرورت ہے. اگر اس خزانے کو کام میں لانا ہے تو فلاحی کے اس عمل سے گزرنا پڑے گا. آپ سوچئے، ہم آج سے 1.5 سال پہلے، 1.25 سال پہلے بھی تو دنیا سے جا سکتے تھے نا، بہت ہو چکے ہوتے. یہ 17 پارے جو ہم نے پڑھے، جس نے ہماری اندر کی اتنی چیزیں کھول کے سامنے رکھ دی، ہم اس سے محروم ہوتے. اور وہ 17 پارے تو ہم نے پڑھے ہیں بس ایسے ہی، جس کو کہنا چاہیے بچپنے میں. اب یہ جو اگلے رہ گئے ہیں 12 پارے، کہنے کی بات ہے، دیکھیے گا 20 پاروں کے بعد آپ یوں پھسلیں گے کہ آپ کو احساس ہی نہیں ہونا کہ کدھر جا رہا ہے 17 پارا. اس وقت آپ کے شعور کی ضرورت ہے. آپ کو نکلے بچپنے سے، اپنی سوچ پیدا کریں، بس میں نے خود کو کریدنا ہے، میں نے اپنی روح پر پڑے ہوئے مادیت کے پردوں کو چاک کر کے اپنے اندر کے خزانے بے نقاب کرنے. میں نے صرف اس حیوانی وجود پہ کام نہیں کرنا، میں نے اپنے روحانی وجود کو بھی کچھ کرنا. صرف ہر وقت اپنے جسم کے حال نہیں پوچھتے رہنا کہ اب کدھر درد ہے، میں نے اپنی روح کی سسکیاں بھی سننی ہیں. میں نے صرف جسم کے کھانے پینے کی فکر نہیں کرنی، میں نے روح کی غذا کا بھی اہتمام کرنا. میں نے اس جسم کو اپنی روح کا مقبرہ نہیں بنانا کہ میری روح اسی میں سسک سسک کے مر جائے. اور یاد رکھیے، ایسا بندہ بظاہر زندہ انسانوں میں ہوتا ہے لیکن اندر سے وہ مردہ ہے، جیسے ابو جہل بظاہر زندہ تھا لیکن اندر سے مردہ تھا، اور بظاہر ایک شخص اندھا اور بہرا تھا، نہ تو اللہ کے نبی کو پہچان سکا نہ ان کی دعوت کو سن سکا، لیکن اللہ نے اس کو ابن مکتوم کا، نابینا تو تھے ہی نہ. تو یاد کیجئے سورۃ نحل آیت 97 میں ہم پڑھ چکے ہیں کہ جو عمل صالح کرے، مرد ہو یا عورت، فَلَنُخْشِيَنَّهُ حَيَاتًا طَيِّبَةً، ہم اسے ضرور عطا کریں گے ایک پاکیزہ زندگی. یہ پاکیزہ زندگی ہے اصل میں کردار سازی، ڈیویلپمنٹ آف کریکٹر. اسلام کریکٹر بلڈنگ پہ بہت کام کرتا ہے. ڈیویلپمنٹ آف سیلف، یہ انسان کے لیے بہت ضروری ہے. تو جتنا اپنے اوپر محنت کریں گے اتنا ہی فائدہ ہوگا. اللہ نے سب کو صلاحیتیں دے کر بھیجی تھی، لیکن ہم ان صلاحیتوں سے فائدہ نہیں اٹھاتے. ایک شعر ہے فارسی کا جس کا خلاصہ کیا کہ تمہارے اندر ایک مہکتا ہوا باغ ہے، چمن ہے، تم اپنے دل کے دروازے سے داخل ہو کر اس چمن کی سیر سے لطف اندوز ہو سکتے ہو. سورۃ زاریات آیت 21 میں بھی ہم پڑھیں گے، وفی انفسکم افلا یبصرون افلا تبصرون، تمہاری تو اپنی ذات کے اندر معرفت کا سامان موجود ہے، تم غافل کیوں ہو، دیکھتے کیوں نہیں ہو، غور کیوں نہیں کرتے. تو ضرورت ہے کہ انسان اپنے آپ کو پہچانے، सूफिया में कौल बड़ा मारूफ है, मन अरफ नफ्सहु फकद अरफ रब्बहु, जिसने अपने आप को पहचान लिया उसने अपने रब को पहचान लिया कि मुझे रब ने इतना प्यारा बनाया। सूरत अल हशर आयत 19 में हम पढ़ेंगे वला तकूनु कल्लजीन नसुल्लाह फनसाहुम अनफुसहुम, उन लोगों की तरह ना हो जाओ जिन्होंने अल्लाह को भुला दिया तो अल्लाह ने इनको उनसे ही गाफिल कर दिया। तो बात का खुलासा ये निकला कि जब हम अल्लाह के नहीं बनते तो हम अपने भी नहीं बनते। आप कुछ लोगों को बहुत अरसे के बाद मिलते हैं, कभी आपने इस चीज़ को देखा होगा, शायद कभी शुरू में ऐसा हुआ कि आप जब लंदन आए तो फर्स्ट टाइम आप फिर 5-7 साल के बाद पाकिस्तान गए, ऐसा होता है ना अमूमन, हर बंदा तो नहीं है जो हर साल जाता हो। क्या आपको वो 5-7 साल बाद मिलने वाले रिश्तेदार एक ही शक्ल के दिखते हैं? कई लोग हैं आपको पहले से बूढ़े दिखेंगे, किसी के बाल सफेद हो जाते हैं कि वो मोटा हो गया, किसी के चेहरे पे झुर्रियाँ आ गई, लेकिन आप आजमा के देख लें, वो लोग जो दीन के साथ संजीदा होते हैं ना, लोग उनके बारे में ये कहते हैं आप 10 साल पहले जैसे थे वैसे ही हैं। वजह क्या है कि उन्होंने अपने अंदर को इस तरह उजागर किया कि जिस्म की झुर्रियाँ उनकी झुर्रियाँ नहीं रहती, अंदर ईमान की ताकत आती है। तो आपकी मेरी बीमारियाँ, आपकी मेरी मजबूरियाँ, ये सारी खुद साख्त हैं। आप इनको इन गिलाफों से निकल के देखें आपके अंदर क्या कुछ छुपा हुआ है। आप सारी बातों की साइड लेकर आप पीछे हटते हैं, फायदा फिर भी नहीं पाते। तो अल्लाह ताला से दुआ करते हैं कि हम खुद को खोद दें, कुरेद दें, ऐसे अंदर से निकालें कि कब्र में जाने से पहले हमारी खैर बाहर आ जाए। अब देखिए कि इस एक आयत में हमने एक किस्म का ईमान का खुलासा पढ़ा, अब अगली आयत में ईमान की तफसील आता है।